आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
आदरणीय प्रिय श्रोता मित्रहरू, ख्रिष्टीय अभिवादन, जय मसीह तथा नमस्कार। पवित्र धर्मशास्त्र बाइबलको अध्ययनकै क्रममा आज हामी उत्पत्ति भन्ने पुस्तक 43 अध्यायबाट आरम्भ गरेर 44 अध्याय पनि हामी देख्न गइरहेका छौं। 43 अध्यायमा हामी देख्छौं कि अति नै तीव्र, अति नै घोर अनि कालको कारण याकुबका छोराहरू बिन्यामिनलाई लिएर मिश्रमा झर्न कर लाग्यो र त्यहाँ युसुफको अगाडि आफ्नो भाइ बिन्यामिनलाई ल्याइन्दछ। युसुफले आफ्नो बारेमा दाजुहरू कहाँ अहिलेसम्म परिचय दिएका छैन। अहिले बाध्यताले गर्दा याकुबले मुटुमाथि ढुङ्गा राखी आफ्नो छोरा बिन्यामिनलाई पनि मिश्रमा पठाउँछन्, किनकि यदि बिन्यामिनलाई नपठाएको भए पहिलो कुरा त मिश्रको झारखानमै सिमियोन मर्ने थिए भने त्यो घोर अनि कालको कारण याकुब र तिनका परिवार पनि भोकले गर्दा मर्ने थिए। अनि युसुफले वास्तवमा बेन्यामिनलाई हेर्न चाहन्थे, जुन उसको आफ्नै साक्खे भाइ थियो। त्यही कारण युसुफले यी सबै नाटकीय जाँचहरू, परीक्षाहरू तिनीहरूलाई गरिरहेका थिए। उत्पत्ति 43 अध्यायको 1 र 2 पदमा यस प्रकार लेखिएको छ, त्यस देशमा अझ भयंकर अनिकाल थियो। जब मिश्रबाट ल्याएको अनाज उनीहरूले खाइसके, तब उनीहरूका बाबुले उनीहरूलाई भने, हाम्रा निम्ति अलिकता अनाज किन्न फेरि जाओ। याकुबले यो महसुस गरे कि यदि फेरि तिनीहरू मिश्रमा अनाज किन्न जाँदैनन् भने तिनीहरू सबै भोकले नै मर्नेछन्। अनि 3-5 पदमा भनिएको छ, तर यहुदाले तिनलाई भने, ती मानिसले हामीलाई तिनीहरूको भाइलाई तिमीहरूका साथमा नल्याउ जेल मेरो सम्मुख आउन पाउने छैनौ भनेर कड़ा चेतावनी दिएका छन्। तपाईले भाइलाई हाम्रो साथमा पठाउनुहुन्छ भने मात्र हामी गएर तपाईँको निम्ति अनाज किनेर ल्याउनेछौ, तर त्यसलाई पठाउनुहुन्न भने त हामी जाने छैनौ, किनभने ती मानिसले हामीलाई भनेका छन् कि तिमीहरूको भाइ तिमीहरूसित नहुँजेल तिमीहरू मेरो सम्मुख आउन पाउने छैनौ। ती मानिस भनेको चाहिँ युसुफ हुन्, जो त्यस बेला मिश्रको प्रधानमन्त्रीको ओहदामा थिए, तर तिनीहरू उसलाई अहिलेसम्म चिनेका छैनन् र यहुदाले हरेक कुरा आफ्नो पितालाई स्पष्ट पारिदिन्छन्। अब 6-7 याकुब भन्छन्, इसरायलले भने, अर्थात याकुबले भने, तिमीहरूको अर्को भाइ छ भनी ती मानिसलाई बताएर तिमीहरूले ममाथि किन यस्तो दुःख ल्यायौ। उनीहरूले जवाब दिए, ती मानिसले यसै भनेर हामी र हाम्रा कुटुम्बका विषयमा किरकार गरी सोधपुछ गरे, के तिमीहरूका बाबु अझै जीवितै छन्, के तिमीहरूको अरू भाइ पनि छ। हामीले त यिनै प्रश्नका जवाब मात्र तिनलाई दियौं। तिनले हामीलाई तिमीहरूको भाइलाई यहाँ ल्याओ भन्लान् भने हामीले कसरी जान्नु। बिचरा या अति नै असहायपन र निराशामा छन्। भन्छन्, तिमीहरूको अर्को भाइ छ भनी ती मानिसलाई तिमीहरूले किन बतायौ त। याकुबले यो कुरा महसुस गरेनन् कि युसुफले यसको बारेमा निश्चय नै जानेका थिए। तर याकुब चाहन्थे कि आफ्नो छोराहरूले सम्पूर्ण कुरा बताउन मुख बन्द गर्नुपर्ने थियो। 8-9 पदमा हामी फेरि पढ्छौं, तब यहुदाले आफ्ना बाबु इसरायललाई अर्थात याकुबलाई भने, यस केटालाई मेरो साथमा पठाइदिनुहोस् र हामी गइहाल्नेछौ कि हामी र तपाई र हाम्रा बाल बच्चाहरू समेत नमरौं तर जीवितै रहौं। यसको जमानी म भए, मेरै हातबाट फेरि तपाईले यसलाई लिनुहोला। यदि मैले यसलाई फर्काएर ल्याइन भने र तपाईँको सामु राखिन भने म सदाको निम्ति दोषी ठहरिनेछु। अगाडि निम्न पदहरूमा हामी देख्छौ कि याकुब आफ्नो छोरालाई पनि अर्थात बिन्यामिनलाई पनि साथमा लानलाई मंजूर गर्छन्, साथै सौगातको रूपमा धेरै कुरा लिएर जान निर्देशन दिन्छन्। 11-14 पदमा भनेको छ, तब उनीहरूका बाबु इसरायलले अर्थात याकुबले उनीहरूलाई भने, यदि यसो हुनै पर्छ भने यसो गर, यस देशका बढ़िया बढ़िया उब्जनीहरू, अलिक सुगन्धित लेप, अलिकता मह, सुगन्धित मसला, मुर, पेस्ता र हाडे बदम ती मानिसको निम्ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेऊ। तिमीहरूसँग दोब्बर चाँदी पनि लैजाऊ, किनभने जुन चाँदी तिमीहरूका धोक्राको मुखमा थियो त्यो फिर्ता गर्नुपर्छ, सायद त्यो भूलले भएको होला। आफ्नो भाइलाई पनि साथमा लिएर ती मानिस कहाँ फेरि जाऊ र तिमीहरूको अर्को भाइ र बेन्यामिनलाई छुटकारा दिन ती मानिसहरूको सामुन्ने सर्वशक्तिमान परमेश्वरले तिमीहरूमाथि कृपा गरून्, म निर्वस हुनै पर्छ भने होस्। अहिले वृद्ध याकुब आफ्नो छोरा बिन्यामिनलाई उसका दाजुहरूसँग मिश्रमा जान अनुमति दिन्छन्। फेरि यो नाटकीय क्षण आउँदछ जब तिनीहरू युसुफको अगाडि उभिन्छन्। 15 हामी पढ्दछौ, तब ती मानिसहरू सौगात, दोब्बर चाँदी र बेन्यामिनलाई पनि आफ्नो साथमा लिई मिश्रतिर गए र युसुफको सामुन्ने हाजिर भए। अहिले तिनीहरू मिश्रमा पुग्छन् र 16-17 हामी पढ्छौ, जब योसेफले उनीहरूका साथमा बेन्यामिनलाई देखे तब तिनले आफ्नो घरको भण्डारालाई भने, यी मानिसहरूलाई मेरो घरमा लैजाऊ र एउटा पशु मारेर भोज तयार गर, किनभने यी मानिसहरू आज दिउँसो मसँगै खानेछन्। योसेफले हुकुम गरे बमोजिम त्यस मानिसले गर्यो र ती मानिसहरूलाई योसेफको घरमा लग्यो। अहिले युसुफले तिनीहरूलाई आफ्नो घरमा निम्तो दिनको कारण स्पष्ट छ, तिनी आफ्नै घरको एकान्तमा ती मानिसहरूसँग कुराकानी गर्न चाहन्छन्। 18 पदमा हामी पढ्छौ, तर योसेफको घरमा ल्याएको हुनाले योसेफका दाजु भाइहरूले डराएर आपसमा भने, पहिलोपल्ट हाम्रा धोक्राहरूमा फर्काइदिएको चाँदीको कारण हामीलाई यहाँ ल्याएको हुनुपर्छ, अब तिनले हाम्रो विरूद्धमा न्यु पाएर हामीलाई कमाएर तुल्याउँछन् र हाम्रा गदाहरू जफत गरेर लिन्छन् होला। विचरा यी मानिसहरू अल्पत्र अवस्थामा, अन्यल र निराशको अवस्थामा परेका छन्। तिनीहरू कति पनि कल्पना गर्न सक्दैनन् कि युसुफले तिनीहरूलाई राम्रो उद्देश्यको लागि निम्तो दिएका हुन्। उसले तिनीहरूसँग पहिले नै अति नै कठोर तरिकाले व्यवहार गरेथे र अहिले तिनी भोजको लागि निम्तो दिइरहेका छन्। हेर्नुहोस् त, तिनीहरूसँग दोषी भावना छ। जे जति घटना घट्दछ तिनीहरू त्यस कुरामा दोषी भावनाको महसुस गरिरहेका छन्, किनभने तिनीहरूले आफ्नो भाइ युसुफलाई बेचेथे। दोषी भावनाले आनन्द र हर्षलाई दुःखदायी अवस्थामा परिवर्तन गरिदिन्छ। मित्र, तिनीहरूले युसुफलाई मिश्रीको दास हुनलाई इसरायलीहरूलाई बेच्दा चाहिँ कति पनि हिचकिचाएन। अनि 19-22 पदमा पढ्छौ, यसै कारण युसुफका घरको हर्ताकर्ता कहाँ गएर घरको ढोकाईमा त्यसलाई उनीहरूले भने, हजुर, पहिलोपल्ट हामी अनाज किन्न आएका थियौं, बासमा पुगेर हाम्रा धोक्रा फुकाउँदा हामी प्रत्येकले धोक्राका मुखमुखमा हाम्रै चाँदी फेला पार्यौं, हाम्रा पूरा चाँदी, यसैले यो हामीले आफ्ना साथैमा ल्याएका छौं। अनाज किन्नलाई अरू बढ़ी चाँदी पनि हामीले ल्याएका छौं। हाम्रा धोक्रामा हाम्रै चाँदी कसले हालिदियो सो हामीलाई थाहा छैन। तिनीहरू यस व्यक्तिसँग क्षमा माग्न र हरेक कुरा स्पष्ट विवरण सहित दिन, स्पष्ट गर्न र कृपाको भेक माग्न आरम्भ गर्छन्। जसले तिनीहरूलाई युसुफको घरमा लानेछन् अनि तिनी निश्चय नै एक अधिकारी हुनै पर्छ। तिनीहरू अति नै डराएका छन् अनि त्यस पदमा हामी पढ्छौं, त्यसले जवाब दियो, धन्दा नमान, न डराओ, तिमीहरूका परमेश्वर तिमीहरूका बाबुका परमेश्वरले नै अवश्य तिमीहरूका धोक्राहरूमा धन हालिदिएको हुनुपर्छ। तिमीहरूको चाँदी त मैले पाएको थिएँ। तब त्यसले सिमियोनलाई निकालेर उनीहरू कहाँ ल्यायो। निश्चय नै यो व्यक्ति युसुफको गवाहीद्वारा सत्य र जीवित परमेश्वरको ज्ञानमा आएका थिए, सत्य र जीवित परमेश्वरलाई थाहा पाएका थिए। अनि 24 पदमा हामी पढ्छौं, त्यस मानिसले उनीहरूलाई युसुफको घरभित्र लग्यो र उनीहरूलाई आफ्ना आफ्ना खुट्टा धुनलाई पानी दियो र उनीहरूका गधालाई दाना पानी पनि दियो। यहाँ फेरि हामी खुट्टा धुने संस्कारको देख्छौ। यो हामीले अब्राहमको जीवनमा, त्यसपछि सदमको शहरमा, लूतको घरमा फेरि हामीले यहाँ देखेका छौ। यो त्यस दिनको एक संस्कार वा प्रथा थियो। अनि 25 र 26 हामी पढ्छौ, मध्य दिनमा योसेफलाई भेट्ने समयको लागि उनीहरूले सौगात तयार पारे, किनकि खाना त्यही खानुपर्छ भनी उनीहरूलाई भनिएको थियो। जब योसेफ घरमा आए तब उनीहरूले आफ्ना साथमा ल्याएका सौगात तिनलाई चढाउन घरमा ल्याए र तिनलाई साष्टाङ्ग प्रणाम गरे। यो कुराको याद राख्नुहोस् कि वृद्ध याकुबले यस व्यक्तिको लागि सौगात लानलाई आफ्ना ती छोराहरूलाई आज्ञा गरेका थिए। र यो कुराको पनि ध्यान दिउँ कि तिनीहरूले युसुफलाई साष्टाङ्ग दण्डवत गरे। हेर्नुहोस् त, युसुफको सपना कति अद्भुत तरिकाले ज्यूको त्यू भएर पूरा भएको छ। अनि 27 पदमा हामी पढ्छौ, तिनले चाहिँ उनीहरूको भलाकुसारी सोधपुछ गरेर भने, तिमीहरूका बाबु ती वृद्ध मानिस कुशलै छन्, अनि के तिनी जीवितै छन्? अहिले युसुफले आफ्नो पिता याकुबको बारेमा सोधपुछ गर्छ, किनकि आखिरमा याकुब तिनका पिता थिए। अनि 28 पदमा पढ्छौ, उनीहरूले भने, तपाईँको दास हाम्रो बाबु कुशलै हुनुहुन्छ र आजसम्म बाँचिरहनु भएको छ। तब उनीहरूले भुइँसम्म निहुरेर तिनलाई ढोग गरे। फेरि तिनीहरूले युसुफलाई ढोग गर्छन्। कति मायालु तस्विर होइन? अनि बेन्यामिन पनि तिनीहरूसँग छन् र बेन्यामिन पनि युसुफलाई ढोग गर्छन्। 29 पदमा पढ्छौ, योसेफले यसो हेरेर आफ्नो भाइ आफ्नै आमाको छोरा बेन्यामिनलाई देखेर भने, तिमीहरूले मसँग कुरा गरेको तिमीहरूको कान्छो भाइ यही हो। तब योसेफले भने, ए नानी, परमेश्वरको अनुग्रह त माथि रहोस्। युसुफले आफ्नो सक्खै आमाको छोरा सक्खै भाइ बेन्यामिनतिर हेर्छन्। अरू चाहिँ उसका सौतेली दाजुहरू थिए, तर बेन्यामिन चाहिँ उसको सक्खे भाइ थिए। र युसुफ सोध्दछन्, तिमीहरूले मसँग कुरा गरेको तिमीहरूको कान्छो भाइ यही हुन् वा यही हो? मलाई लाग्छ अरू दाजुहरूले आफ्नो शिर हलाएर भने होला, यही हो। युसुफले बेन्यामिनलाई भने, ए नानी, परमेश्वरको अनुग्रह त माथि रहोस्। ओह, कस्तो नाटकीय क्षण यहाँ छ। र युसुफ आफ्नो आवेग वा भावनालाई थाम्न सक्दैनन्। 30 पदमा भनिएको छ, तिनका भाइको खातिर तिनको हृदय तृष्णाले भरिएर आएकोले रुन मन लागेर योसेफले आतुरीसँग ठाउँ खोजे। आफ्नो कोठाभित्र पसेर तिनी एकदमै धेरै रोए। युसुफले जब आफ्नो भाइलाई देखे तिनको हृदय फुटेर आयो। मलाई लाग्छ उसले आफ्नो दाजुहरूलाई भन्यो होला, कृपया मलाई माफ गर्नुहोला, केही समयको लागि मलाई काम पर्यो, अलिक पर जान, फेरि म आउनेछु। त्यसपछि तिनी चाँडो चाँडो हतार हतार गरेर आफ्नो एकान्तको कोठामा गए र खुब रोए। तिनले धेरै सालपछि आफ्नो सक्खै भाइलाई देखेथे। करिब 22 वर्षपछि युसुफ लगभग अहिले 40 वर्षका छन् र बेन्यामिन जवान केटा छन्। अनि 31 पदमा हामी पढ्छौ, तब मुख धोएर तिनी बाहिर आए र आफैलाई खुब सम्हालेर तिनले भने, अब खाना ल्याऊ। मित्र, युसुफ एकान्तको कोठामा रुन गए, त्यसपछि आफ्नो हृदयलाई खुबै सम्हाले र आफ्नो मुख धुन्छन् र आफ्नो दाजु भाइ कहाँ फर्कन्छन् र भन्छन्, अब खाना ल्याऊ, खाना खाऊ। अनि 32 र 33 पदमा हामी पढ्छौ, तब तिनीहरूले योसेफको निम्ति छुट्टै र तिनका दाजु भाइहरूको निम्ति छुट्टै र तिनीसित खाने अरू मिश्रीहरूका निम्ति छुट्टै खाना राखे, किनभने मिश्रीहरूले हिब्रूहरूसित सँगै बसेर खानु हुँदैन थियो। त्यसो गर्नु मिश्रीहरूका निम्ति घृणित कुरा थियो। जेठोदेखि कान्छासम्म आफ्नो आफ्नो उमेर अनुसार योसेफले उनीहरूलाई बसाएका थिए र ती मानिसहरू छक्क परेर एउटाले अर्कालाई हेर्न लागे। तिनीहरूले युसुफसँग खानपिन गरेर आनन्द गरे। अहिले तिनीहरूका हृदयमा डर र भय कति पनि छैन। अनि झट्टै हामी 44 अध्यायतिर पनि लागिहालौं। फेरि हामीसँग एक सुन्दर नाटकीय अध्याय छ। युसुफले फेरि आफ्ना दाजुहरूका जाँच गर्छन्। जब युसुफले आफ्ना दाजु भाइहरूलाई अनाज लादेर पठाउँछन्, तिनीहरूको धोक्रामा केही चिज पनि जाँचको लागि लादे पठाउँछन्, अनि यो चाहिँ बेन्यामिनको धोक्रामा हाली पठाउँछन्। त्यो चाहिँ कचौरा हो। उसले आफ्ना दाजुहरूलाई बेन्यामिन भाइप्रति र याकुब पिताप्रति तिनीहरूको कति धेरै माया ममता रहेछ भन्ने कुरा थाहा पाउनलाई यो जाँच गर्छन्। यो कुराको याद राख्नुहोस् कि ती दाजुहरूले युसुफलाई दासको रूपमा मिश्रमा बेचिदिएका थिए। के तिनीहरू परिवर्तन भएका छन् अहिले? के तिनीहरू आफैलाई बचाउन बेन्यामिनलाई दासत्वमा पठाउन इच्छुक हुनेछन्? उसले आफैले तिनीहरू कहाँ पूर्ण परिचय दिनुभन्दा पहिले यस सम्बन्धमा आफ्नो मनलाई सन्तुष्ट पार्न उसलाई आवश्यक छ। यहाँ तिनले बनाएको जाँचले तिनले पूर्ण प्रमाण दिन्छ कि उसको दाजुहरूले उही पुरानो व्यहोरा दोहोर्याउने छैनन् जुन कि एकपल्ट तिनीहरूको हातमा आफू स्वयंले अनुभव गरेथे। त्यस झुण्डवा समूहको लागि यहुदा चाहिँ अभिवक्ताको रूपमा उभिन्छन् र तिनलाई यहाँ सुन्दर तस्विरमा ल्याइएको छ। तिनी बेन्यामिनको स्थान लिन इच्छुक छन् र तिनी बेन्यामिनलाई बचाउने उसको अवस्था नै बाइबलमा अति नै माया लाग्दो हृदय स्पर्शी अनुच्छेद हो। अब युसुफले आफ्ना दाजुहरूलाई घरमा पठाउँछन्। 44 अध्याय 1-5 पदमा हामी पढ्छौ, तब युसुफले आफ्नो घरको भण्डारीलाई यसो भनेर हुकुम गरे, उनीहरूले लैजान सक्ने जति अनाज ती मानिसका धोक्राहरूमा भरिदेऊ र हरेक मानिसको चाँदी आफ्नो धोक्राको मुखमा राखिदेऊ, अनि मेरो कचौरा अर्थात मेरो चाँदीको कचौरा चाहिँ अनाजको चाँदी समेत त्यस कान्छा चाहिँको धोक्राको मुखमा हालिदेऊ। र त्यसले योसेफले भने बमोजिम गर्यो। बिहान उज्यालो हुने बित्तिकै उनीहरूका गधाहरूसँगै तिनले ती मानिसहरूलाई पठाइदिए। उनीहरू शहरबाट अलिक पर पुगेपछि योसेफले आफ्नो भण्डारीलाई भने, झट्टै ती मानिसहरूका पछि पछि जाऊ र उनीहरूलाई भेटाएपछि यसो भनौ, तिमीहरूले किन भलोको बदला खराबी गर्यो? यही कचौरा होइन जसबाट मेरा मालिक पिउनुहुन्छ र जसद्वारा उहाँलाई शकुन अपशकुन पनि हुन्छ? यो त तिमीहरूले खराब काम गर्यो। युसुफले तिनीहरूलाई आफ्नो घरमा पठाउँछन् र ती दाजुभाइ आफ्नो घरको बाटोतिर लाग्छन्। यो सोच्दै कि हरेक कुरा असलै भयो, ठिकठाक भयो। तिनीहरूलाई कति पनि थाहा छैन कि बेन्यामिनको बोरामा कचौरा हालिएको छ, तर युसुफको घरको हर्ताकर्ता तिनीहरू कहाँ विशेष कुरा सहित आउँदछन्। जब दाजुभाइले केही बाटो पार गरेका मात्र थिए, तिनीहरूलाई पछिबाट आएर बाटो छेकिए र तिनीहरूको पछि मानिसको एक झुण्ड पठाइयो र तिनीहरूलाई युसुफको कचौरा लगे भनेर आरोप वा दोष लगाइयो। अनि 6-7 पदमा हामी पढ्छौ, त्यसले उनीहरूलाई भेटाएपछि उनीहरूसँग त्यही कुरा गरे। उनीहरूले त्यसलाई भने, हजुर किन यस्तो कुरा गर्नुहुन्छ? यस्तो काम हजुरका दासहरूबाट दूर रहोस्। यो हर्ताकर्ताले भनेको कुराको ध्यान दिनुहोस् भन्छन्। पद 5 यही कचौरा होइन जसबाट मेरा मालिक पिउनुहुन्छ र जसद्वारा उहाँलाई शकुन अपशकुन पनि हुन्छ? यो त तिमीहरूले खराब काम गर्यो। यो कुराको याद राख्नुहोस् कि युसुफ अगमवक्ता थिए र तिनी भविष्यका कुराहरूको भविष्यवाणी गर्दथे। हामीले देखिसकेका छौं कि तिनले मुख्य पियाउने र पकाउनेको साथै फिरुनको सपनाको अर्थ बताएका थिए। उसले सम्भवत यो कचौरा यसको निम्ति प्रयोग गर्थे भन्ने कुरा खाली चालबाजी गरी जाँच गर्नलाई मात्र थियो। हामीले यो कुराको बुझ्न आवश्यक छ कि उसको भविष्यवाणीको दर्शन परमेश्वरले उसलाई दिनुभएको थियो। त्यस कचौराद्वारा उसलाई अन्तर्ज्ञान कति पनि हुँदैनथ्यो। उसको वरदान परमेश्वरबाट सिधै थियो। अहिले युसुफका दाजुहरूले प्रति उत्तर दिन्छन्। 8-9 पदमा, हेर्नुहोस् हाम्रा धोक्राका मुखमा हामीले भेटाएको चाँदी त हामीले कनान देशबाट फिर्ता ल्यायौं भने कसरी हामीले हजुरका मालिकको महलबाट चाँदी अथवा सुन चोरी गर्थ्यौं र हजुरका दासहरू मध्ये जससँग त्यो फेला पर्छ त्यो मारियोस् त हामी पनि हजुरका कमरा हुनेछौ। तिनीहरू अति नै निश्चय भए, निशन्त भए कि तिनीहरू मध्ये कसैसँग पनि त्यो कचौरा छैन। अब निम्न पदहरूमा देख्छौ भने थाहा पाउँछौ कि त्यो कचौरा बेन्यामिनको धोक्रोमा अर्थात बोरामा पाइन्छ। 10-12 पदमा हामी पढ्छौ, त्यसले भन्यो, तिमीहरूले भने जस्तै होस् त, जससँग त्यो फेला पर्ला त्यो मेरो कमारा हुनेछ, बाँकी चाहिँ निर्दोष ठहरिनेछन्। तब हरेकले हतपत गरी आफ्नो आफ्नो धोक्रो भुइँमा झारेर फुकाले, अनि भण्डारीले जेठादेखि लिएर कान्छासम्मको तलासी लियो। र त्यो कचौरा बेन्यामिनको धोक्रोमा फेला पर्यो। तब उनीहरूले आफ्ना लुगा च्याते र गधा लदाएर शहरतिर फर्के। अनि निश्चय नै युसुफले त्यो आफ्नो हर्ताकर्तालाई त्यो कचौरा बेन्यामिनको धोक्रोमा राख्न भनेका थिए र तिनीहरूले आफ्नो निराशा र खिन्नतामा अहिले आफ्नो कपड़ाहरू च्याते। तिनीहरू सबै युसुफ भएको शहरतिर जानलाई फेरि फर्किआए र तिनीहरू बेन्यामिन बेगर आफ्नो घर कनान कति पनि जाने छैनन्। तपाई यस कुरामा निश्चित हुन सक्नुहुन्छ। फेरि तिनीहरू युसुफको पाउमा झुक्छन्, तर त्यस समयमा चाहिँ तिनीहरू निराशामा र निरुत्साहमा त्यो गर्छन्। 14-15 पदमा भनिएको छ, यहुदा र उनका दाजुभाइहरू युसुफको घरमा आइपुग्दा तिनी त्यही थिए र उनीहरूले तिनको सामु लम्पसार परेर प्रणाम गरे। युसुफले उनीहरूलाई भने, तिमीहरूले यस्तो के काम गर्यो? म जस्तो मानिससँग अन्तर्ज्ञान छ भनी के तिमीहरूलाई थाहा थिएन? अहिले निम्न पदमा देख्छौ कि यहुदा बेन्यामिनको स्थानको रूपमा आफैलाई राख्न तयार छन्। यहुदा अगाडि आउँछन् र त्यस व्यक्तिको भद्रता नम्रता अहिले निश्चय नै गणनीय छ, अति नै प्रशंसनीय छ। यो कुराको याद राख्नुहोस् कि यहुदा कुलबाटै उद्धारकर्ता आउनेछ, मसीहा आउनेछ। यस व्यक्तिले बिन्यामिनको पक्षमा भएर अति नै महान कथन बताउँछन्। तिनले पूर्ण अंगीकार र स्वीकार गर्छन् कि यो तिनीहरूको पापको कारणले नै यी सारा समस्या तिनीहरू कहाँ आएको हो। 16-17 पदमा भनिएको छ, यहुदाले भने, हामी हजुरलाई के भनौं, अथवा अब हामीले कसरी आफ्नो सफाई दिन सक्छौं? र हजुरका दासहरूको अपराध परमेश्वरले प्रकट गर्नुभएको छ। हेर्नुहोस्, अब हामी हजुरका कमरा भयौं, हामी र त्यो पनि जसको हातमा त्यो कचौरा फेला पर्यो। तर योसेफले भन्यो, मबाट यस्तो कहिल्यै हुने छैन। जसको हातमा त्यो कचौरा फेला पर्यो त्यही मात्र मेरो कमारा हुनेछ, तर तिमीहरू चाहिँ आफ्ना बाबु कहाँ शान्तिपूर्वक जाऊ। युसुफ तिनीहरूलाई आफ्नो भाइप्रति कस्तो प्रेम छ भन्ने कुराको अहिले जाँच गर्दछन् र युसुफ भन्छन् कि बिन्यामिन नै दोषी व्यक्ति हुन् अनि तिनी मात्र यहाँ रहनुपर्छ। एकपल्ट तिनीहरूले युसुफलाई दोषी बनाएर बेचेथे, युसुफलाई दास बनाएर बेचेथे। अहिले तिनीहरू भन्छन्, बेन्यामिनलाई मात्र यहाँ छोड, त्यो मात्र मेरो दास हुन सक्छ, तिनी मात्र दोषी व्यक्ति हुन् अनि तिमीहरू चाहिँ आफ्नो घरमा शान्तिसित जान सक्छौ। अहिले यहुदाको कुरालाई सुन्नुहोस्। 18 पदमा भन्छन्, तब यहुदाले तिनको सामुन्ने गएर भने, हे मेरा प्रभु, बिन्ती छ, दासलाई एउटा कुरा गर्ने अनुमति दिनुहोस्। हजुर राजा समान हुनुभए तापनि आफ्नो दासप्रति रिसानी माफ रहोस्। यहाँ तपाईँ युसुफले ओगटेको स्तर वा ओहदा देख्न सक्नुहुन्छ। अब यहुदा निरन्तर आफ्नो भाइको बचाओमा कुरा गर्छन्। 19-29 पदमा भन्दछन्, हजुरले आफ्ना दासलाई यसो भनेर सोध्नु भएको थियो, के तिमीहरूका बाबु अथवा भाइ छ कि? र हामीले हजुरलाई भन्यौं, हाम्रा बाबु एक वृद्ध मानिस हुनुहुन्छ र उहाँको वृद्ध अवस्थाको बालक हाम्रो एउटा सानो भाइ पनि छ। त्यसका दाजु मरिसके र आफ्नै आमापट्टिको अब त्यो मात्र छ र त्यसका बाबुले त्यसलाई खुबै माया गर्नुहुन्छ। तब हजुरले आफ्नो दासलाई भन्नुभयो, त्यसलाई यहाँ मौका ल्याऊ र म त्यसलाई हेर्छु। हामीले हजुरलाई भन्यौं, त्यस केटाले आफ्ना बाबुलाई छोड्न सक्दैन, किनकि यदि त्यसले आफ्ना बाबुलाई छोड्नु पर्यो भने त्यसका बाबु चाहिँ मरिजानुहुन्छ। तर हजुरले आफ्ना दासलाई भन्नुभयो, तिमीहरूको कान्छो भाइ तिमीहरूसँग आएन भने तिमीहरू फेरि मेरो सामु आउन पाउने छैनौ। तब हामी हाम्रा बाबु हजुरका दास कहाँ गयौं अनि उहाँलाई हजुरका कुरा सुनायौं। जब हाम्रा बाबुले फेरि गएर अलिक अनाज किन भन्नुभयो, तब हामीले उहाँलाई भन्यौं, हामी जान सक्दैनौ, यदि हाम्रो कान्छो भाइ हामीसित जाने हो भने मात्र हामी जान्छौं, किनकि हाम्रो कान्छो भाइ हामीसित गएन भने त हामी ती मानिसको सामु जान पाउने छैनौ। तब हजुरका दास मेरो बाबुले हामीलाई भन्नुभयो, मेरी पत्नी तर्फबाट 2 छोराहरू भएका तिमीहरूलाई थाहै छ, एउटाले मलाई छोडिहाल्यो, निश्चय नै त्यसलाई धुजा धुजा पारी होला भनी मैले भने, त्यहाँदेखि मैले त्यसलाई देखेको छैन। यसलाई पनि तिमीहरूले मबाट लगेर यदि केही खतरा त्यसमाथि आइपर्यो भने तिमीहरूले मेरो यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्याउनेछौ। यहाँ यहुदा आफ्नो कथनमा अतीतमा के भयो र ती कुराको विवरण साथै आफ्नो पिताको त्यो भावनाको पनि बताइरहेका छन्। वास्तवमा याकुब पितालाई धोका दिइएको थियो र युसुफले त्यो कुरा अहिले देख्न सक्छन्। अहिले युसुफ थाहा पाउँछन् कि दाजुहरूले आफ्नो बारेमा धेरै वर्ष पहिले मिश्रमा दासको रूपमा बेचेको सम्बन्धमा याकोब पितालाई चाहिँ झूट कुरा बताइएको रहेछ। म विश्वास गर्छु कि यो नै पहिलो समय हो तिनीहरू हरेकले यी सबै कुरा भनेको। तिनीहरूले अहिले यही भनिरहेका थिए कि युसुफ छैनन्, तिनी मरिसके। यहाँ हामी देख्छौ कि याकुब अनुग्रहमा बढ़िरहेका छन् तर तिनी पूर्ण परिपक्वतामा आइपुगिसकेका छैनन्। परमेश्वरलाई भरोसा गर्नको सट्टामा तिनी आफ्नो छोरा बिन्यामिनमाथि आश्रित भइरहेका छन्। यदि बिन्यामिनलाई केही भयो भने तब याकुब मर्ने थिए, तिनी पीरले शोकले नै मर्ने थिए। त्यहाँ केही ख्रिस्टियनहरू छन् जो आफ्नो प्रियहरू मरि पराउ हुँदा आफ्नो परमेश्वरमा महान विश्वासको प्रकट गर्दछन्, अनि कोही कोही चाहिँ जब आफ्ना प्रियहरू मर्छन् तब तिनीहरू पीड़ले गर्दा मरणन्तसम्म आइपुग्छन्। मित्र, तपाईँ आफ्नो परिवारको कुनै सदस्यलाई कति धेरै माया गर्नुहुन्छ? मलाई यसको कुनै वास्ता छैन, तर यो कुरा म तपाईँलाई भन्छु, यदि तपाईँ दुवै परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँलाई यो थाहा हुनुपर्छ कि फेरि एक दिन तपाईँ आफ्ना प्रियसँग आपसमा देख्न गइरहनु भएको छ बादल पारेको महिमामा। विश्वासमा हिँड्ने व्यक्ति यस्तो परिस्थितिमा कहिले पनि डग्दैन। त्यसकारण हामीले यो कुराको निष्कर्षमा आउँछौ कि याकुब विश्वासको परिपक्वतामा आइपुगिसकेका छैनन्। यद्यपि तिनी अनुग्रहमा बढ़िरहे तापनि तिनी अझै सत्य परमेश्वरमा पूर्ण विश्वास र भरोसामा छैनन्। र 30 र 31 हामी पढ्छौ, यसकारण हजुरका दास हाम्रा बाबु कहाँ पुग्दा त्यो केटो हामीसँग भएन भने त उहाँको प्राण त्यसै केटाको प्राणसँग गाँसिएको हुनाले हाम्रो साथमा त्यो नभएको देख्ने बित्तिकै उहाँको मृत्यु हुनेछ। हामी हजुरका दासहरूले हाम्रा बाबुको फुलेको कपाल अफसोसमा चिहानमा पुर्याउने छैनौं। हेर्नुहोस् त, वृद्ध याकुब प्रति यहुदाको ख्याल र चिन्ता, यहुदा त्यस झुण्डको अभिवक्ता हुन् र 32-34 पदमा पढ्छौं, हजुरको दास म आफै यस केटाको निम्ति बाबुको अघि जमानी बसेको छु, अनि हाम्रा बाबुलाई मैले यसो भने, यदि मैले त्यसलाई फर्काएर तपाईँ कहाँ ल्याइन भने त जीवनभरि म तपाईँको सामु दोषी ठरिनेछु। यसकारण अब विन्ती छ, यस केटाको सट्टामा म हजुरको दासलाई नै हजुरले आफ्नो कमरा तुल्याउनुहोस् र यस केटालाई चाहिँ यसका दाजुहरूसँगै जान पाओस्, किनकि यो केटो मेरो साथमा छैन भने मेरो बाबु कहाँ म कसरी जानु? मेरो बाबुमाथि आइपर्ने विपत्ति म हेर्न सक्दिन। मित्र, युसुफले आफ्ना दाजुहरूलाई जाँच गरे र तिनीहरू सबै त्यो जाँचमा सफल भए। बेन्यामिनलाई दासत्वमा गएको देख्नुभन्दा तिनीहरू स्वयं नै त्यो स्थान लिन इच्छुक भए। मेरो मित्र, पछिबाट इतिहासमा यहुदाको लाइनबाट एकजना व्यक्ति आउनुभयो जसले अपराधी र पापी दोषीहरूको लागि दण्ड आफैमाथि भोग्नुभयो। रोमी 5:8 पदमा भनिएको छ, परमेश्वरले हामी तर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ कि हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो। मित्र, ख्रिष्टले पापीहरूको स्थान लिनुभयो, उहाँले तपाईँको स्थान र मेरो स्थान क्रुसमा लिनुभयो, कि हामीलाई यो महान वास्तविकता थाहा छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।